नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी राजन मुकारुनको उपन्यास दमिनी भीरको वाचन सुन्दै आएका छौं। आज पनि दमिनी भीरको वाचनका साथ उपस्थित भएको छु। श्रुति सम्वेकको आजको श्रृङ्खलामा दमिनी भीरको चौथो श्रृङ्खला वाचन हुन्छ। तेस्रो श्रृङ्खलासम्म हामीले नामदिङको कथा सुन्यौं। अब अगाडि के हुन्छ सुनौ पृष्ठ 74 बाट। पच्चिस पुग्ला के, 20 टके भो, पुग्छ हौ पुग्छ, छिप्पेकै रहेछ। मासुको चोट हत्केलामा खेलाउँदै इन्तिजाम गर्यो देवगणले, भन्यो कसैलै छ पुग्ला। मलाई चाहिँ 23 नाग्ला जस्तो लाग्दैन। हरियाङले चुरोटको 3 सर्को तान्यो, फस्स फस्स गरेर उडायो धुवा। बाँकी चुरोट छेउको देवगणलाई दियो, भन्यो लेकको सुँगुर जाडोले खाइ मारेको। गिँडै पुग्छ नि त्यति त, टाउको र खुट्टाले नै दुई त खान्छ, भित्र सचै नाफा। धार्नी त बोसैले हान्छ नि हौ, भने रामी महिलाले। आन्द्रा नि आन्द्रा, रत्नाले डोकोको आन्द्रा देखाइ। त्यही पनि होला धार्नी उभै, भने जयकुमारले। बेसी नै हुन्छ ठुलो सुँगुर पो त, सोमकुमारले कुम र पाखुराले अनुहारको पसिना पुछ्यो। धार्न तिनेक नाफा भनौ न, थप्यो देवगणले। भयो है भयो, बित्थैको गल्फती नगरौँ, मासु त्यहीँ सक्यारे, भने चामे दर्जीले। मलाई चाहिँ छुट्टै धार्नी पनि दियो हुन्थ्यो, घरभरि पाहुना छ, पुग्थ्यो कि, भनी कान्छी मायाले। हेरौँ न के कति, त्यस्तो चाहिँ कुरै नगरौँ, बिचैमा कुरा काट्यो धौले कान्छोले। तोडले एकचोट मासु चोक्टायो, भन्यो सबैको देही उस्तै हो, सबैको आँच जलेकै छ, हाम्रो पनि पाहुना होला, भाग शान्ति लाउने हो, सबैले बराबर खाने हो। नकरानै कान्छा, रामी माइलाले ओठमा च्यापेको खनीलाई जिब्रैले खेलाएर थुकी पठाए, भने कान्छीले पनि हुनैपर्छ भनेको छैन। त्यही त सही थपी लच्छीले, भनी यही मुर्दारले चाहिँ किन जान्ने भइहाल्नुपर्ने होला, अचम्मै लाग्छ। तेरो भाग्दैन त, उठाइसकेको खुकुरी अचानकमा मात्र ठ्याक पार्यो कान्छोले। दिन्छु पनि तैँ जस्तो। भयो भयो, कान्छी माइले बिचैमा रोकी, भनी हुन्छ भने मात्रै हो, मलाई त आधा किलो मापन मुटु कलेजो दियो है। आङ्दिमाले स्वेटरको धुलो टकटकाई, आँखी भाउ फत्रक फत्रक भयो, भनी खान मन गर्दैन, मासु भए मात्रै अलिकता भाग बस्छ, मुटु कलेजो भए रुचाउँथ्यो कि। साँच्चै दुब्लाएछन्, म त हेर्नै सक्दिनँ, भनी कान्छी मायाले। जस्तो जस्तो खाने होइन, डिङरिङ्ग परिबस्छ, के साह्रो होला पिर गर्नु परेको, स्वास्नीकै मायाले मर्ने रहेछ, कसैको नभएको त्यसकै स्वास्नी। कहाँको थोरै ईर्ष्या पोखे आङ्दिमाले, कहीँको अव्यक्त जलन ओकली त्यसले, त्यहीँ कतै डाहाको लेप बस्यो थोरै, फेरि मायाको महानता उक्किहाल्यो, भनी पहेँले भइसक्यो। अहेबले केही दिन माछा मासु बार्नु भन्छ, मासु नभई गाँस निल्ने होइन, बरु खाएरै मर्छु भन्छ, मरोस्। होइन नाना, बार्ने कुरा त मरोस्, सोमकुमारको कुरा पुरा हुनै दिन हाङ्दिमाले, पानी पन्यालो उस्तै। त्यसका आँखा रसिला भइहाले, भनी के न गर्छु भनेर काठमाडौँ बसी खाएको, काठमाडौँले नै खायो त्यसलाई। लुलु जोख्न पनि थालौँ अब, हरियाङले ढक्त राजु ठिक पार्यो, भन्यो कान्छोलाई। हाला कान्छा मासु, सबै त्यतै झुम्बिए। साँझमा मिठो रहेछ मासु पनि रसिलो, आज चाहिँ परो ताल, मुख मिठ्यायो सोमकुमारले, थालबाट एकचोटा मासु हातैले टिप्यो। फुफूको हात पो त, भन्यो कान्छोले, हातको चम्चा थालमा राख्यो, आङ्दिमाको अगाडि गिलास सार्यो, भन्यो खै फुपू एक गिलास। अब त पुग्यो है मोरा हो। खाटमुनिबाट रक्सीको जर्किन झेकी आन्तिमाले जर्किन हल्लाई भनी सकिएछ दे दे अगेनामा जस्तै गरेको बिँडीको धुवा फास्स पारिदेऊ मानले भने कोदोको त औषधि नै हुन्छ। हुन्छ औषधि देवमानलाई कटाक्ष गरी हाँगदिमाले कान्छोको गिलासमा रक्सी भरिदिए भनी यसले त सुँग्नु पनि हुँदैन झगडा थालिहाल्छ। अब त कानै पक्रे फुपु भन्यो कान्छोले थालको मासुको चोक्टा चम्चाले खेलाउँदै थियो त्यत्तिकै छोड्यो आफ्नो दुवै कानसम्म आयो भन्यो अस्ति माथेको बेला माइलीकोमा गइएछ दुई अगुल्टो भेटेपछि चेत खुलो मेरो अचेल त खाने हो खुरुक्क सुतिहाल्ने हो ठिक्क बारेछ। जर्किनबाट सोमकुमारको गिलासमा रक्सी खराए आङ्दिमाले भनी खाएपछि तेरो होस् हुने बापु घरको हाँडा भाँडा झ्यालडोका केही बाँकी राखेको छैनस् अस्ति पनि सोभितलाई कुटिसरे थामै काटिसरे माङफुन नै भएको छ तँलाई पहिला पनि बुहारीलाई कम रुवाएको छस् त्यसको आँसुले पिरेर नि कर्म फुटेपछि त्यस्तै रहेछ फुपू गिलासको रक्सी स्वाट्टै पार्यो कान्छोले निकै भावुक भयो चिमचिम भयो त्यसका आँखा भन्यो साँच्चैको दुःख पायो त्यत्रो बिमार भयो अस्पताल लानु सकिनँ सधैँ फेरि धोक्दैछ मुर्दारले एकाएक आइपुगी लच्छी थचक्क बसी भनी जति भन पनि नलाग्ने कुकुरकै पुच्छर आज त नकर भाइ माइली ढुङ्गाले यिनीहरूको ढाडै भाँचेको छ अघि सरे रामे माइला न्यू मात्रै हो काका हामीले पनि त्यही ढुङ्गा फोरेको भनी लच्छीले यसो एक एक गिलास मात्रै हो भाल दिदी खिस्छ हाँस्यो देवगण औषधि नै हुन्छ नि हात थरथराउँदै टाँसीबाट सिल्कको गिलास तान्यो नामदेङले आङ्दिमाको अघि राखिदियो भन्यो मलाई पनि अलिकति लिएन के भनिस् रनक्क भयो आङ्दिमा गिलासलाई पर मिल्काइदिए त्यसले भनी अयवले के भनेको छ छि नाक खुम्चाई लच्छीले नामदेङपट्टि फर्की पनि काका लौ म त मरेँ बार्ने कुरा त बार्नु नि मर्छ यही झोलले तत्कालै कुरा टिपी आङ्दिमाले फेरि नामदेङलाई भनी हेर न अनुहार रक्सीले त डडाएको होला कालो न कालो चसक्क भयो नामदेङ साँच्चैकै कालो भयो अघिल्तिरको भविष्य खाने चिजै हो धेरै पो खानु हुँदैन कोही कोही बेला त भइहाल्छ नि रित्तो गिलास भुइँमा ठकठक पारिदेऊ मानले भने खै छ भने मलाई पनि दे न बरु देवा टेढो आँखा पारे आङ्दिमाले दे न क्या थोरै कस्तो हरहरी भोके भन्यो नामदिङले कुरै नगर परपरै तर्की आङ्दिमा देउमानलाई अलिकता दिई बटुकोमा भनी त्यत्तिकै हो बाबै होइन के ठुलो हात हो यसको आँसु जति नै पो छ त एकै तुरको गिलासमा हेरे देउमानले फ्यासे भने कन्जुसमती कति खान्छ जर्किन नै देन अलि परको खाटमा बत्ती काट्दै थिएन पारुमा भनिन् भरे चाहिँ आधा दुःखो नभनोस् म फुपु फुपु आज मैले जितेँ नि रमाउँदै भित्रियो रिदुम आङ्दिमाको काखमा लुटुपुटु भइहाल्यो त्यो आइपुग्यो मेरो बाबु रिदिमको गालामा मुवाई खाए आङ्दिमाले सोधी केमा जितिस् नानी डिप गर्नु कसलाई नि अमित र सोभितलाई आङ्दिमाको चिउँडोमा सार्दे भन्यो रिदुमले मैले फाइभ पल्ट गरेँ उनीहरूले थ्री मात्रै स्याबास आङ्दिमाले फेरि एकपल्ट चुमि रिदुमलाई त नि खा मैले टाङ्ची पो हुन्छ नत्र त गिलास टिप्यो कान्छोले लच्छीलाई सनक्क आँखा मार्यो उल्लाङ्गेपना भरियो माया भएर च्याप्प बाँधु भयो अङ्गालोको चुर खस्यो एक थोपा भुँ तप्प गरेर भन्यो कति दुःख मात्रै गर्छस् दिनभरको ढुङ्गो बगाई थाकेको ज्यान बजाइदिए पो तैँ गीच फरक्कै फर्की लच्छी विगतको विदीर्ण घाउ चरायो एकपटक छातीले अप्ठ्यारो शिथिलता भोग अलिकता पलकले अचुकको हार खेपायो त्यहीँ मजेत्रोले आँखा पुछी भनी हाम्रा बाउला पनि यही रक्सीले लगेको कति भन्दा पनि नलाग्ने रात दिन आमा र बाउको यसैमा बाजो लेखेकै त्यति रहेछ मर्दा पनि अन्तिम घुटको मुखमा नहाली परा नै गएछ पछि आमालाई पनि यसले नै लग्यो अब नथाला है तेरो बाबुआमाको पुराण गिलासको रक्सी स्वाट्टै पार्यो कान्छोले एक हरक तान्यो गिलास भुइँमा राख्यो दुवै कान थोल्यो भन्यो कानै पाकिसक्यो चाँदो कुरा त तँलाई लाग्ने बाबु आङ्दिमापट्टि फर्की लच्छी भनी फुपू यसलाई पनि यसले नै लान्छ लगे लगोस् मरे मै मर्छु को होस् त मेरो ऊ फेरि आङ्दिमा केही भन्न खोज्दै थिए त्यसो नभन्नु मैले कहिलेको बोली गाली भन्छ भनिन् पारुमाले आ बोजू जति भन्दा पनि लाग्दैन गाली नै होस् बरु रुन थाली लच्छी चुप भए सबै त्यति बेलै पस्यो एक झोका हावा झ्यालबाट निधार चिसो भयो नामदेङले हेऱ्यो बाहिर आँगनको असारी फुलको बोट सिक्रिक्क परेर आकाशतिर ठडिरहेको थियो आफ्नै जिन्दगीको पर्याय जस्तो बिम्ब जस्तो घल्टङ 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 गर्दै बज्न थाले घण्टाहरू। तौले कान्छोले आँखा फार्यो बाख्राङको तेर्सोतिर, देखियो खच्चरहरूको लस्कर जन्ती जस्तो लामो दाँत। बिहानैदेखि कुर्दै बसेको, आँखै टट्टाइसकेका थिए कान्छोका। उता अन्नपूर्णतिर हेर्दा हेर्दा एक दुई तिन गर्दै 14 खच्चरहरू गन्यो कान्छोले। सोसो हस्वी छाप्री टोपी लगाएको देवाहाङ देखा पर्यो। कता कता डाह छ कान्छोलाई देवाहाङप्रति, एक प्रकारको द्वेष पनि छ। कता कता शङ्का छ अनौठो खालको, हिजेदेखि मात्रै उठेको। हिजो ककबिक ककबिक अनौठो आवाज सुने धौले कान्छोले, हेऱ्यो यताउता देखेन केही। ककपिक ककपिक हेऱ्यो आँखा फारी फारी, निमेषको झिमिक्क पनि गरेन। अह देखेन, कान थापेर सुन्यो। ककफिक ककफिक अहिले भने प्रश्रयसँग सुनियो, आकाशबाट आवाज आए जस्तो लाग्यो। हेऱ्यो आकाशमा, देख्यो एक हुल चराहरू उत्तरतिर जाँदै थिए, सिक्री चाहिँ लहरिँदै गोलाकार भएर उड्दै। आमामा के बिघ्न गिद्यहरू, एमाइले हेर त, कान्छोले आकाशतिर देखायो, भन्यो कहाँ मरेछ सिनु। खै कहाँ, कान्छोकै छेउ आई लच्छी, हेरी आकाशमा, देखिन केही पनि, भनी त्यसले, देखिन है मैले त। ऊ हेर्न, कान्छोले लच्छीको हातै समाएर चरा उडेको दिशा देखायो। हो त रहेछ, लच्छीले देखी आँखा चिम्म नगरी हेरिरहे। सबैले हेरे आकाशमा, लच्छीको हातले इसारा गरेतिर। कान्छोसँग लपक्क भइसकेथी छे लच्छी। अचेतन बस एक किसिमको तरङ्ग पलाइहाल्यो। त्यही बेला कान्छोको तातो श्वासले स्पर्श गर्यो लच्छीको गलामा। असहज भई लच्छी छुटी कान्छोबाट। कहाँको गिद्ध हुन्छ तेरो साँडे, कर्याङकुरुङ पो त, ठिम्ब्याए रामे माइलाले, भने लौ बर्खा लागेछ गाँठे। हो रहेछ भने जयकुमारले थपे, नयाँ बाली लाउने बेला भयो अब। ए साँच्ची, भोलि त खच्चर आइपुग्ने होइन, हातका औँलामा दिन गन्दै थिए कान्छी माया। हो र, कान्छो जस्कियो। हो त, भनी रत्नाले। लौ त्यसो भए त भोलिलाई काम रोक्नुपर्छ, कान्छोले हेऱ्यो हाङदिमालाई। हाङदिमा अझै कराङकुरुङ हेर्नमै एकहोरो थिए, भन्यो अस्ति पनि हारालु छु भयो, चामलै पाइएन, छाकै परिसक्यो। हो हो, सहमति जनाए पूर्ण डोटेलले, भने हाङदिमालाई झपक्कै छोपो बर्खाले। लै सिम्मा सहजकर्ताले बुझिदिनु पर्यो। भइहाल्छ नि काका, समूहकी सहजकर्ता थिए हाङदिमा। कराङकुरुङबाट छुटी आँखा तिर्मिरायो त्यसका। एकपटक बल गरेर चिम्म गरी त्यसले भनी, म त के हुँ र, तपाईँहरूलाई त हो नि गर्ने नगर्ने भनेको, मेरो पनि चामल लिनै छ, यो पाल त जसरी भापन। मलाई चाहिँ धन्न घरमै ल्याइदिएछन् देवाहाङ दाजुले, पुग्छ होला एक महिना त, भनी लच्छीले। यति हो भएको, कान्छोलाई तर सही नसक्नु भएको छ। लच्छीलाई घरमै चामल लगिदिने के कारण थियो, रातभर ननिदाएरै कटेको। बिहान पक्क झिमिकका आँखा के भए थियो, कहाँ हो कहाँ खोला पारी पो रहेछन् रे देवाहाङ र लच्छी त, अङ्गालो मारेरै बसेका, चित्त दुखाउँदै बिम्झेको हो कान्छो। त्यहाँदेखि त उज्यालो भइहाल्यो, के आउँछन् आउँछन् कुराहरू त। नाथे पापी मन, मनकै कारण हो सपनापन, कान्छोले चित्त कसेको छ। दाजु मलाई चाहिँ यति दिनुहुन्थ्यो कि, अस्ति पनि पाएको छुइनँ, खोले बनाउने पनि छैन अब त, कान्छोले आफ्नो कुरा राखिहाल्यो। कति चाहिने, एकै बोरा मात्रै दाजु इस्पाल, हाताहाती कि उधारो। दाजुलाई थाहै छ हाम्रो पैसा महिनाको अन्तिममा मात्रै आउँछ, हप्ता बाँकी छ, हुँदैन कान्छा, छोइएला चाहिँ गरेर पछि हटिदेऊ आङ, भन्यो। अब बर्खा लाग्यो, लगत्तै गइहाल्छु म, साकेबा मान्नु आइपुग्नुपर्ने, अञ्चल डाँडामै आऊ, उब्रेछ भने ल्याऊ। जनक्क भयो कान्छो, खान्न त मुलाको चामल, झन्डे भनेको, भनिहालेन। हुन्छ त दाजु त्यसो भए, कान्छोले फालाने गर्तिर। उता अञ्चल डाँडोमा बजारै लागेको छ दिउँसैदेखि ठुलै भिड, मलाई दुई बोरा आई, करायो पूर्ण डोटेल। मलाई त तीन बोरा नभई बिलो पनि हुँदैन, भने जयकुमारले। मलाई दुई बोरा जसरी पनि, गोतामे कान्छाले भने। मलाई पनि एक बोरा, टेपासिँदै पछि कान्छी माया भिडमा। मलाई एक बोरा मात्रै भए पनि अखचै छ, देवगणले भिडमा हाङदिमालाई नै ठेल्यो। के गर्छ यो झेक्ने, हामीलाई पनि उस्तै हो, रन्की हाङदिमा। मलाई दुई, मलाई तीन, मलाई एक, मलाई मलाई ककसलाई कति हो कति हो, गजेङ मजेङ हो हल्ला, हारालुच। लच्छीले त कराउनै भुली रमिता हेर्दा हेर्दै। भरै पो याद आयो, खोजी कान्छोलाई भिडमा, देखिएन कान्छो, कतै विचलित भइथ्यो, अलिकता खिन्नता छायो मनमा। साँझमा लच्छी सरासर गई कान्छोको घर। शोभित आँगनमा गुच्चा खेल्दै थियो मट्याङ्रोको। बुकुनी बित्तो नाप्दै आफैसँग के हो भन्दै आँगनको डिलमा टुसुक बसेको थियो कान्छो। पारीको भन्ज्याङ डाँडोलाई हेर्दै थियो एक तमास उदास भएर। के भो कान्छा, चामल लिन पनि आएनौ? सोधी लच्छीले। खान्न त्यो बाङ्गेको चामल। लौ के भयो र? तँलाई भए घरमै ल्याइदिन्थ्यो, मलाई के दिन्थ्यो? एक हप्तालाई पनि बाँकी। टक्क रोक्यो कान्छो। ए त्यसो पो? लच्छीले कान्छोको कपाल मुसारी दिए बिस्तारै भनी, हेर न केटाकेटी जस्तो। अस्ति भर्खरसम्म हो ड्याङ्कु ड्याङ्कुको तालमा नाचेको फुर्तिलो गरी छेपारी अहिलेसम्म फतक्क भएको छ। झम्टाको जोर आवाज कानमा अझै रनन्न भइरहेकै छ। चर्को गरी सोही सोही लगाइएछ, स्वर अझै भाँसिएकै छ। सप्तमी बजार आइजन है माइली, सिली टिपिदे धितै नभर्ने भयो। कान्छोले तानी लग्यो सबैको मुखेन्जी। खुट्टोले अघि नै उफ्रन खोजेकै हुन् लच्छीका, सानैदेखि लागेको बानी भनेको भए हुन्थ्यो खुसीले। सोमकुमारसँग मस्किँदै ठिक भइगयो त्यसलाई, ध्यानै दिइन लच्छीलाई त। आङ्दीमा फुफुले भए सिली नै टिप्न लाउँथिन्, यसबेला किन मन गरिनन् नाच्न? कतैको साकेबामा पनि गएनन्। देउसान बाजेर पारुमा बजुले पाए पालो। बाजे बजुका पालाकाहरू अजातले नाच्न हुँदैन भन्छन्। नन्देले त झन् बार नै लाउनु खोज्थ्यो। परारको साल नवीनहरू आए र सबैको साझा हो भन्थे। संस्कार पो आफ्नो हुन्छ, संस्कृति त सबैको हुन्छ भन्थे। के हो यसो भनेको? कुरोको चुरो थाहा छैन, कण्ठ छ भनेको कुरा चाहिँ। पोहोरको पाला दिउँसै उठ्यो नाच, धित मरुन्जेल नाच्नै पाइएन। हरियो हेलिकप्टर फनफनी घुमे डाँडोमाथि, सेनाको भन्थे। भागेर भाग भइहाल्यो, बम खसाउँछ भनेर। पहिले जस्तो रौनक छैन साकेबाको, रैसालु बैसालुहरू छैनन् गाउँमा, केटाकेटीहरू पारा ल्याउँदैनन्, बुढापाकाहरू सक्ने होइनन्। च्याक्टारे कोपा मात्रै हुन् नाकछोक एकमात्र गाउँमा, अरू उत्रिनन् बिजुवा। चुला पुज्नै भ्याइसक्नु छैन तिनलाई। ढोलीहरू भनेका दिवाङ र दितेन हुन्, तिनलाई आफ्ना तरुनी फकाउँदै फुर्सद कहाँ छ र? सिलिहाङमा गर्ने एकमात्रै हाङदीमा फुपू हुन्, तिनले पनि मन मारिदिएपछि अरू कसले गर्ने त? आँट कसेर पसेकी हो लच्छी, नचाहि दिनभर साकेबा, नचाहि चासुम सिली र ताया सिली। छपक्कै छोप्यो बर्खा मासले, भुइँसम्मै आइपुग्यो बाक्लो कुहिरो, ढम्म डाकियो। यही ओरको पनि नदेखिने गरी सदरमुकामका टिनका छानाहरू कुहिरो बाहिरै भए। त्यहीँ पारीको पञ्जङ डाँडा पनि टाढा भयो, कतै दूर भयो कुहिरोको नियममा। बाटोको काम साकेबा अघि नै रोकेको हो। बाँझा खेतका गराहरू जोत्न थालिए, भित्ताहरू ताछिए, झरी पर्यो उस्तै। गाउँमै बगाई लैजाला जस्तो गरी हिलाम्बे भयो जताततै। हिलोमै रमाउँछ किसान, हिलो नभए कसरी रोप्ने बिउ? कसरी झुलाउने सुनौला बाला? कसरी फलाउने धान जिन्दगीको खेतमा? धान इज्जत हो किसानको, धान गौरव हो किसानको, धान प्रतिष्ठा हो किसानको। यी सबैलाई गरागरामा झुलाउनु छ, फलाउनु छ, मुरीका मुरी आली आली जिन्दगीलाई बचाउनु छ। असारको अन्तिममा मात्र लच्छीको मेलो मैजारो भयो खेतको। त्यसपछि कोदोको पालो आयो, कोदी रोप्न सक्नु लाग्यो पुरै एक महिना। झ्याउकिरीका झ्याउझ्याउहरू मात्र सुनिए प्रहर प्रहरमा, अरू केही सुनिएन भनौँ। त्यही ठाडो खोल्सोलीहरू भगायो एक बर्खा उमेर। भदो लागेपछि सुरु भयो मकै बाँच्न, मल पुगेन, खन्जोत पुगेन, फुन्डाफुन्डी मात्रै लागे। काली पोकेले सोत्तरै पारेछ उसरी नै, घोगा भनेको ठाउँ ठाउँ मात्रै फलेछ। जुत्तो पुग्यो होला सय चारेक, मरितरी चारै मुरीको हिसाब गरी भइगयो। एक कोठे थाँक्रो लगाइदिएको हो कान्छोले एक्लै, अरूलाई गुहारै माग्नु परेन। देवाहाङको खच्चरलाई पुग्ला एक हप्ता। मकैका बोटहरू काटी लच्छे आधा पारेर दुई सुली टुप्पो राखी, हिउँदलाई गोठोको लागि सुक्खा घाँस कोदो गोड्नै पर्यो। उदासे झारका मुठाहरू डोडमाथि बसे, कोही कोही बेला गस्तीमा आउने साहिचनाका टाउकाहरू जस्ता। खुला भयो बारी, हरिया कोदोका बोटहरू लहलह देखिए बारीमा। हिजोदेखि हट्यो कुहिरो, खोल्यो आकाश, पूर्व क्षतिजबाट उदायो सूर्य। देखि लच्छीले वरपर पूरै हरियाली, पारी पारीसम्म हेरी खेतका गराहरूमा धानका बोटहरू झुल्न थाल्दै रहेछन्। क्यारे सुनौला देखिन्थे ती। चल्यासे सम्झी बाउलाई, दसैँको मुखैम बाउ बितेका, बाह्र वर्ष भइसकेछ। सानी पक्राउ परेकी हो छ वर्ष अघि, अर्कोना साल बितिन आमा, अनि त एक्लो भए लच्छी, एउटै सहारा छ अमितको। बाउकै टुङ्गो नभएपछि कसले दिन्छ नागरिकता? के गरी खान्छ पछि? डर देखाएकी थिइन् देवकुमारी फुपूले। पीर लागिरहन्छ भित्र गई लच्छी, निद्रामै थियो अमित। तिम्रै नाउँबाट पाउँछ नि, नडराउ, आउँछ त्यो दिन, सानीले भनेकी थिए पहिल्यै। आउँछ त होला त्यस्तो दिन पनि, आशा मरेको छैन। बाहिर आए लच्छी, म दिन्छु छोराको आँख, भनिरहन्छ कान्छो। अरू आशाले हेरी कान्छोको घरतिर एक पाना माया भरिएर आयो हृदयमा। देखि पातलो धुवाँ पुतपुताउँदै थियो कान्छोको घरको धुरीबाट। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन राजन मुकारनको उपन्यास दमिनी वीरको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय, कालीकोटको रेडियो नयाँ कर्णाली, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश, बैतडीको रेडियो सनसेर, दार्चुलाको नयाँ नेपाल एफएम, सुर्खेतको बुलबुले एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दैलेखको ध्रुवतारा एफएम, जाजरकोटको रेडियो हाम्रो पाइला, अछामको रेडियो रामा रोशन, सल्यानको रेडियो राप्ती, बाँकेको रेडियो कोअलपुर, कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा, बुटबलको रेडियो रिपब्लिक, दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम र नयाँ युग एफएमबाट एकैसाथ श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसै गरी रेडियो प्युठान, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम, गोर्खाको गोर्खाली एफएम, दमौलीको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, पोखराको रेडियो तरंग, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, रुकुमको रेडियो सिस्ने, फलेवासको रेडियो पर्वत, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसै गरी मकवानपुरको हेटौँडा एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पा, दोलखा जिरीको रेडियो हिमाली, रामेछापको रेडियो तीनलाल, रौतहटको नुन्थर एफएम, सर्लाहीको रेडियो एकता, मुक्तेश्वर एफएम र ढुकढुकी एफएम, खोटाङको हलेसी एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, जनकपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, रेडियो तेह्रथुम, धरानको विजयपुर एफएम, मोरङको रेडियो सुनाखरी, विराटनगरको रेडियो पूर्वेली आवाज, झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम, रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी राजन मुकारनको उपन्यास दमिनी वीरको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। फेत यस्तो पनि हुन्छ, भएन, नामदेङ झनक्कै भयो, उठ्यो मुढामाथिबाट, भन्यो साथी हो बराल सर पोखरेल दाईसँग सिक्ने हो नाटक, नेपाली फिल्म हेरेको भरमा गरेर हुन्छ कहीँ, त्यसमाथि रेखा थापा, विराज भट्ट, निखिल उप्रेतीहरूको झुर फिल्म, फिल्म नै हेर्दा पनि कम्तीमा छिरिङ रितारको हेर, नवीन सुब्बाको हेर, अनि पो हुन्छ, वाल्न परे सबै। तर टाउको कन्या नामदेङले भन्यो, छिरिङ र नवीनले फिल्म नै बनाउँदैन, त्यो झुर नहेरी के गर्नु है। खै दाई, हामीले हेर्ने भनेको त्यही भोचुर जाँदा हो, भोचुरमा गतिलो फिल्म आउने होइन, भन्यो गणेशले। जस्तो सिको त्यस्तै गर्ने त हो, भनी देवखीले। हो है, हुन त एकछिन घोरियो नामदेङ, भन्यो पोखरेल बुढो पनि रक्सी नै धेर खाने, काठमाडौँमा मात्रै गर्छ नाटक, यसो गाउँतिर पनि ल्याए पो बराल बुढोलाई, जहिले युवक हुनुपर्ने, फिल्मतिर पो लागो अब त, जे होस् बुढाहरूले गर्न चाहिँ गरेकै हो, के भन्दै थियो नामदेङ कसैले केही बुझेन, सबैले उसैको अनुहारमा मात्र हेर्दै थिए। ल ल गर, अँ संवाद लामो लामो भयो, अलिक छोटो बनाऊ, हाम्रै गाउँघरको टिपिकल बनाऊ, फिल्मको जस्तो नबनाऊ, अभिनयले नै गर धेरै, भन्यो नामदेङले। दाजुले सिकाइदिनु न, भनी जमुनाले। ल तिमी पानी कसरी पिउँछौ देखाऊ त, जमुनाभित्र जाँदै थिए। कता गएको, आमखोरा लिन, आमखोरा पर्दैन, हातैले गरेर देखाऊ, जमुनाले दायाँ हातले पानी पिएको जस्तो गरेर देखाए। तिमीले केबाट पानी खायौ, आमखोराबाट, त्यसो भए भएन, नामदेङले भन्यो। उसले दुवै हातले आमखोरा समाएको जस्तो देखायो, भन्यो आमखोरा अलिक ठुलो हुन्छ, त्यसमा पानी पनि हुन्छ, दुवै हातले समाउनुपर्छ, घाँटी पनि उँभोतिर तन्काउनु पर्छ, पर्दैन त? खिस्छ हाँसी जमुना। राम्रै छ, गर्दै गर, अरू भोलि भनौँला। नाम्दिङ निस्कियो हलबाट। दसैँ रमाइलो हुन छाडेको धेरै भयो गाउँमा। स्कुलेहरूले सांस्कृतिक कार्यक्रम गर्छन् कोही कोही बेला, यति हो। पहिलेदेखि राईहरूले त बहिष्कार गर्न थालेका, पछि पार्टीकाहरूले पनि सामन्ती चाड भन्थे, गरिब मारा भन्थे, होला त नि। फेरि कुन मनले रमाइलो पनि गर्ने र? विदेशीकाहरू गाउँसम्म आउने होइनन्, सहरबाटै फर्कन्छन्। बरु उतै बोलाउँछन् क्यारे। सरकारहरू आइहाले पनि दिल खोलेर बोल्ने रमाइलो गर्ने होइन। लडाईँमा गएकाहरूको त झन् के ठेगान, जति छन् गाउँमा सबै देखिरहेकै हुन्। मरौपरौको सकेको साथ छँदैछ। सामान्य पारामै बित्यो दसैँ, त्यसपछि तिहार पनि सकियो। त्यसरी नै दिउँसोको 2 बजीतिर हल्लिँदै आयो नाम्दिङ। रातो अनुहार, उस्तै आँखा, त्यसको मुखबाट रक्सीको गन्ध वास्सै आयो। थालिस अब, आङ्गीमा फनक्कै भई कराइहाली, देमा छुस। औँलाले ओठ थिचेर नबोल्न सङ्केत गर्यो नाम्दिङले। के ना? नाङ्लोमा आलो किनामा सुकाउँदै थिएन। सोधिन् पारुमाले, देतिरा? रामे माइलाकोमा गयो, खोलादेऊ गरेको रहेछ, थोरै प्रसाद। प्रसाद? आङ्दिमाले मुख बिगारी भनी पारुमालाई, किनामा कस्तो भएछ? आगोले सकेन छ, इस्पालको चिसो। जय गोरखनाथ। लौ जोगी आएछ है? पारुमाले हाङ्दिमालाई खै गरिन्। भनिन्, नानी सिधा ल्याइहाल त। अनि घर चाहिँ कता हो नि भाइको? सोध्यो नाम्दिङले। त नबोल, हाङ्दिमा अगाडि आई नाम्दिङलाई भित्रतिर ठेली भनी खुरुक्क हिँड। छोड न, एकछिन कुरा गर्छु। नाम्दिङ जोगीकै छेउमा पुग्यो। ऊ रालो जस्तै हल्लिँदै थियो, उभि उभि भन्यो, घर कहाँ हो भनेको सुनेनौ? नमाते है नाम्दिङ, हाङ्दिमाले झपारी भनी, अलि होसले बोल। देलिसा? सोधिन् पारुमाले। केही पनि होइन देमा, भन्दै थिए आङ्दीमा। केउरेनी पनि है दाजु? जोगीले भनिहाल्यो। दिङ्ला बजारदेखि कता? नाम्दिङले सोध्यो। धेरै तल, जोगीले थैलाहरूको भारी पिँढीमा बसायो। ऊ टुसुक्क बस्यो पिँढीमै। कालो, पहेँलो, घुर्मैलो, सेतो, रातो रङका ससाना थैलीहरू थिए। तीहरू दुई ठुला पोकाहरूसित माकुरोको जालो चाहिँ चलिएका थिए। खोपिल्टी आँखा, लप्रक्ख परेका ओठ थिए, बटारिएका जुङ्गा चित्रमा बनाइएका बलभद्र कुँवरको जस्तै। गम्बुट भन्छन् गाउँतिर घुँडासम्म आउने पानी बुट लगाएको, टाटे पाटे ज्याकेट रहेछ सैनिकहरूले लाउने जस्तो। निकै बाक्लो, अनुहार मात्रै देखिने, कान र घाँटी भने पुरै ढाक्ने, उनीको टोपी ओढेको, खाकीको टाटे पेन्ट, दायाँपट्टिको गोजी अलिकता उद्रिएको, पेन्टको फस्नर भने पुरै खुल्ला रहेछ। फस्नर लाऊ भाइ, भन्यो नाम्दिङले। अनि नानी कस्तो छ त हाम्रो घर? सोधिन् पारुमाले। राम्रै छ आमा, जोगीले हतारमै फस्नरको चेन लायो, ज्याकेटको भित्री गोजीबाट बिँडी र लाइटर निकाल्यो, सल्काएर फस फस पार्यो, भन्यो, चारै सुर उज्यालो छ। यी मुला, नाम्दिङले हातै बनायो, ऊ झन्डै लड्यो, थामियो आफै, भन्यो, जो मुलाङ नलिफुकेर मागी हिँड्छ त्यसैले अरूको घरको सुर हेर्ने? जसको आफ्नै सुर के हो भन्ने पत्तो छैन उसैले अरूको सुर हेर्ने? सुर भए नलिफुकेर मागी हिँड्नु पर्थ्यो? नली होइन दाजु, बराट पो, जरायोको सिंह, भन्यो जोगीले। जेमा पनि ठगी खाने म मेलै त हो। त्यति साह्रो चाहिँ नभन्नुहोस् है दाजु, जोगीले बिँडीलाई किचिमिची पार्यो, लाइटर गोजीमा राख्दै भन्यो, बाबुबाजेले गरिल्याएको काम भनेर मात्रै हो, घर घर चालेर सिधा उठाइहिँड्ने मन छैन हामीलाई पनि, यो नाथे सिधाले केही पनि लछार्दैन हाम्रो। त्यसो भए के हत्ते गरिराख्छौ त? छोडिदेऊ यस्तो नाथे काम, नामदिङले गोजी छाम्यो, केही भेटेन, भन्यो, तिमीलाई थाहा छ तिमीहरू कसरी जोगी भयो भन्ने? अलिअलि सुनेको छु। के सुनेका छौ? छ नि अब, फेरि लाउने न्युमा तिमीहरूलाई पृथ्वीनारायण शाहले सुराकी पठाएको, मागी खाने पो बनाइदियो तिमीहरूलाई त, फसेको हो तिमीहरूको जात, खै हामी के जान्नु। लु त्यसो भए बिँडी ल्याऊ, भन्यो नाम्दिङले। जोगीले गोजीबाट बिँडी झिक्दै दियो। आङ्दिमाले कचड्दै लगिहाली नाम्दिङलाई मतानतिर। सुई या बाहिरबाट कसैले जोडले सुसेल्यो, त्यसपछि कराउन थाल्यो, डाकाहरू, तिमीहरूले आफूलाई के सम्झेको छस्? ए मलाई नचिन्ने? फटाहरू, दलालहरू, चोरहरू। फेरि दुईपल्ट सुई या सुई गर्यो। आज पनि धोकेछ त्यसको बाउको मुत। देवमानले बटनेश्वरलाई जोडले बटारे, तोस्रोको पोयाभित्र घुसारे, छेवैको खोयो ताने, दायाँ काँध खरखर्ती कनाए, गनगनाए, गरी नखाने भो, कहिल्यै सुख नदिने भो, हाम्रो कर्म ट्वाङको नै। पारुमाले चोलाको गोजीबाट सालबिणेको ठुटु झिकिन्। चिम्टाले चुलाबाट कोइला निकालिन्, सल्काइन्, फसफसी तीन सरको धुवाँ तानिन्, भनिन्, अरूको छोराले बाँकी के गरिसक्थे। शत्रु बहिरी मात्रै हँसाउनु थालो। त्यसो होइन देमा, अघिनाभन्दा अलि परै थिए आङ्दीमा, नजिकै गएर टुसुक बसी। अर्गेली केस्राउँदै भनी, डिग्री पास गरेको मान्छे हो, बुझ्छ नि त्यसले पनि, केही त सोचेकै होला। भन्नु पनि पर्यो नि, हामी पशु बाके बुझ्ने हौ र मुद धोकेर मात्रै हुन्छ। चाहन्छ भने अहिलेको अहिलै पाखुरी भएको केटी पाउँछ त्यसले, त्यही एउटाको नाममा बिग्रेर बस्नु मिल्छ। देवमानले पोयोमा अर्गेलीको केस्रा घुसारे, फेरि एकपटक जोडले बट्नेसो बटारे, भने छोराले पढो अब केही गर्ला, सुख देला भनेको खुत्याइदियो। शत्रु मात्रै हँसायो। रक्सी पुन कसले पत्याङ्छ हौ यति साह्रो, भनिन् पारुमाले। उधारो धोक्दै होला नि, देवमानले भने। कुन दिनदेखि साहुहरू धाउन थाल्छ त्यस बेला थाहा छ। साले चोरहरूले के सम्झेको छ? एक्कासी ढोका खोल्यो, आँखाकै ज्योति उडाउला कि झैँ गरेर राँकोको झरझराउँदो उज्यालो कोठाभरि फैलियो। ढोकामा देखियो नामदेन, हल्लिरहेको थियो त्यो। खाली खुट्टै तर बायाँ हातमा चप्पल बोकेको, घुँडादेखि उँधोको भाग पुरै हिलो पोतिएको, हाफ प्यान्टको इजार बाहिरबाटै घुँडादेखि उँधै झरेर तुर्लुङ्ग भइरहेको, कुमकुममा फाटेको कमिज, गोजी उध्रिएर पल्टिएको, कपालहरू केही कानपट्टि बटारिएका, केही चाहिँ आकाश चाहिँ छेडुला चाहिँ गरेर ठडिएका, आँखाहरू एकदम क्रूर जस्ता र रगतै चुइएला जस्ता राता, अनुहारमा जोसिलो आवेग तप्कँदैछ जस्तो। कि मुजीलाई मारिदिउँ हो, देवमानले तोस्रो उज्जाए। देवा आङ्दिमाले तोस्रो समातिहाली। सरी आई, थोरै सजग जस्तो भयो नामदेन, लुसुक्क भित्रियो। त्यसले ढाडले नै ठेलेर ढोका बन्द गर्यो, थामिन खोज्दै राँकोलाई अँगेनामा राख्यो, अलि पछाडि सर्यो, भित्तामा अडेसो लागेर बस्यो। भन्यो आङ्दिमालाई, जा पानीले, के लाटाले पापा हेरे जस्तो भइराख्छस्, को आएको छ चिन, मान्छे हुन सिक। थुइए कर्म, थुके देवमानले। अगेना छेउको घ्याम्पोतिर फर्किए, दायाँ हात आफ्नै थाप्रोमा बजारे, सिउनीमा उध्रिएर धागाहरू फिरफिराइरहेको ढाका टोपी भुइँमा खस्यो, अघि नै सिमसिम भइसकेका रहेछन् आँखा। अस्कोटको फेर दलेर पुछे, हठातमै अगेनाको अगुल्टो ठाने, भने यसलाई त भो न भो, पारुमाले रोकिन् यो पटक। त्यत देवमानको अगुल्टो त्यत्तिकै छोडिदिए। कति दुःख दिन्छस् माइला, यसरी कतिन्जेल पुग्छ, भनिन् पारुमाले। लु छोडिदेऊ है, देवमानले बिचैमा कुरा काटे। यसलाई सम्झाउनु र भालुलाई पुराण लाउनु उस्तै हो, बुझ्दैन, यसले पढेको त सुँगुरलाई जुनै भयो, पढा लेखा मान्छे, अब त केही गर्न माइला, पारुमाले स्याक्क गरिन्, भनिन्, बरु तेरो दाजु बाँचेको भए। लु भो नरो भाइ, देवमानले आँखा झिमझिम पारे, भने ढुङ्गाको अघि रोएर केही हुँदैन, गएको कुरालाई सम्झेर पनि फाइदा छैन, के गर्नु, बिग्रिनेर जानेकै माया लाग्दो रहेछ। ला, आङ्दिमाले नामदेङलाई एक लोटा पानी दिए, सोधी, भात पस्किदिउँ? पर्दैन, ठाडो घाँटी लाएर कटकटी पानी पियो नामदेङले, लोटा भुइँमा राख्यो, भन्यो, खाएरै आएको। कसकोमा? लच्छीकोमा, कड्के नजर बनाए आङ्दिमाले। नकरा, जसकोमा भए पनि किन चाहियो? तँसै नकरा, पारुमा कड्किन्, भनिन्, अलि इज्जत इमानको पुन ख्याल गर। यी इज्जत, नामदेङले आफैलाई लोपार्यो, भन्यो, कहाँ छ हाम्रो इज्जत, के छ त्यस्तो? पहिले नै बराजुको पालामा पोली खाएको, गरी खानेको पो इज्जत हुन्छ, धाकधकु लाएर थोरै इज्जत बन्छ, गरी खान त तैँ, बनान इज्जत, देखा, फरकै फर्किए देवमान, भने तेरो चाहिँ यो चालाले बाउ चाहिँ लुभो, झन्डै रोइन् पारुमा। हिँड सुत्नु, आङ्दिमाले तानेरै उठाए नामदेङलाई, उर्निँदै हिँड्यो नामदेङ, थाम्दै गए आङ्दिमाले, मतानको ढोका बन्द थियो। बाहिरबाट ठेली खुल्यो ढोका, उली नामदेङलाई कोठाभित्र, ढोकानेरै छ क्यारे स्विच, थिची बल्यो बत्ती, ठेलिदिए ओछ्यानमा नामदेङलाई, उत्तानो लड्यो नामदेङ, भनी मर यत्तिकै हिर्दोक गाईको। झ्याल खोलिदिए आङ्दिमाले, सिरक उडाइदिए, सम्झी राति तिर्खाउँछ, गई घर भान्सा कोठापछि एक लोटा पानी भरी, फेरि सम्झी लोटाको पानीले पुग्दैन, चाहिन्छ पुरै एक जग, जगमै भरी आई मतानमै टेबलमा राख्न खोजेकी थिए जग, किताबहरू छरप्रस्टै रहेछन्, एक छेउमा राखी जग, किताब मिलाई खातै खात पारेर राखी, केही भन्न मन भएको थियो नामदेङलाई, अघि देमाको कुरा घुर्न थालिसकेको थियो नामदेङ। हावा चलेको छैन हिजोदेखि, बाहिर एकहोरो सिमसिमे जारी छ, सोलारको तारबाट आउने करेन्ट ठप्प, ब्याट्री जाम, जीवनकै पाउँदर जस्तो जाम भएको छ शरीर नै एक प्रकारले, भित्ते घडीले छ्याक छ्याक गर्दै समय दगुराइरहेको छ निरन्तर, अघि नै निन्द्राको पल्का हल्का भएर माथि उठिसकेको छ, ह्याङओभरका आँखाहरू सायद रक्तिम नै हुन्छ छ। बिहानको उज्यालो झ्यालबाट छिरेर कोठाभरि फैलिँदैछ अझ। यस्तो अनुरागको सुरुवात कि भित्ताभरि पोतिएको कमेरो रातम्बे उज्यालोले लछप्प छ। खुसीको पुलकित छाया त्यहीँनिर आवर्तन परावर्तन भइरहेर दुवैमा सक्रिय छ। क्रमशः अरू उज्यालो बढ्नुको गतिशीलता उसरी नै मिरमिर छ। टेबलमा हेर्यो नामदेवले, किताबहरूको अग्लै खात लागेको रहेछ, माथिबाट थिच्दै झारेको जस्तो। बिट बिटमा पढ्यो नाम नामदेवले, यसरी ब्राह्मणवार विरुद्ध उत्पीडित वर्ग जनजाति दुर्गाहाङ याक्खा राई दुर्भिक्ष नारायण ढकाल सोह्र साँझहरू गोविन्द वर्तमान होङ्ग्रायो भोग्र पाङ्रा उपेन्द्र सुब्बा करङको हिरासत हाङयुग अज्ञात नयाँ घर आहुति आमा म्याक्सिम गोर्की चेखवका कथाहरू आन्तन चेखव आधुनिक सोभियत कविताएं भित्तामा पोस्टर रहेछ। छाँगो झर्दै गरेको खोलाको केही लेखौं लाग्यो नामदेवलाई। हेर्यो टेबलमा अलपत्र रहेछ दुई पाना कागज। फुलिस्केपको जिस्ताबाट छुट्टिएर तान्यो बाँसको कपमा रहेछ डटपेन। ओछ्यानमै ढल्किएर थाल्यो लेख्न त्यत्तिकै। खोला सधैँ उँदै उँदो, खोला सधैँ फालै फाल, खोला सधैँ भिरै भिर, खोला सधैँ छाँगै छाँगा, खोला जीवन, खोला विचार, खोला दर्शन, खोलाको गति हेरेर बस्दा, खोलाको रमिता हेरेर बस्दा मान्छे पो खोला भइसकेछ। थैत भएन, नामदेङले भनिहाल्यो। के भएन, अझै उठेको छैनस्? जससँग भयो नामदेङ फरक्क फर्क्यो। दुवै हात पछाडि लुकाएकी थिए आङ्दीमाले, ठिङ्ग उभिएकी थिए उसै। झरिली हुँदै आई एकाएक हेर्दा हेर्दै अनुहारमा चमक थपिन थाल्यो अझ अझ। ओठमा सुन्दर मुस्कुराहट पलायो। सोध्यो, के लुकाइस्? पहिले उठ। झन्डै उठ्यो नामदेङ, सम्हालियो तुरुन्तै, भन्यो, बाहिर जा। जान्न, अझ नजिक आयो आङ्दीमा। ओइ, अत्तालियो नामदेङ, टेबलको ट्राउजर तान्यो, भन्यो, बाहिर जा। लाजाले भुत्तुकै भयो आङ्दीमा, आँखा चिम्म गरी निमेषमै। सिरकभित्रै घुसारेर नामदेङले ट्राउजर लगायो। केही जिते चाहिँ दम्बिलो भयो, खाटबाट झर्यो, ठिङ्ग उभियो, भन्यो, ल देखा के हो। आङ्दीमाले आँखा खोली, नामदेङलाई गमलङ्गै अँगालो मारी। हातमा के थियो नामदेङले देख्न पाएन। आङ्दीमाले पछाडिबाटै नामदेङको कुमदेखि पीठसम्म नापेको मात्र थाहा भयो। ठिक्क भएछ, आङ्दीमा अँगालोबाट छुटी, केही पछाडि सरेर खैरो रङको स्विटर देखाई, भनी, लगा त। खैले, नामदेङले आङ्दीमाको हातबाट स्विटर थुतेर लगायो, नापेरै बुने जस्तो भएछ। आङ्दीमाले स्वेटरको कलर र बाहुला मिलाइदिए। पुपु मेरो सक्स, रिदम करायो। आएँ, अलि पछाडि चरेर नामदेङलाई हेरी आङ्दीमाले, देखि एउटा व्यवस्थित मान्छे जस्तो। फुपु, रिदुम फेरि करायो। आएँ आएँ, आङ्दीमा फरक्क फर्केर गई, भनी, तिमी बाउछोराले मेरो मासु खान्छौ। नामदेङको मासु झल्यास्स भएर आई रम्बा हरेक बेलुका। छोरो टिभीको स्क्रिनमा झुन्डिएको झुन्डै, सधैँको टम एन्ड जेरी, बाबु चाहिँ यो भएन त्यो भएन भन्दै फर्केर गनगन गरेको गरै। दिक्क मानेर रम्बाले अपार्थी, तिमी बाउछोराले मेरो मासु खान्छौ। ह्या, रिदुम टिभी बन्द गर्थ्यो। नामदेङ अबाक भयो, दोहोरियो तेह्रियो उही वाक्य, तिमी बाउछोराले मेरो मासु खान्छौ के भो? आङ्दीमाले हपारी, तेरो आँखामा आँसु, त लोग्ने मान्छे के बोकेको छस् तैँले र तेरो आँखामा आँसु? म त पत्याउँदिन। आँखा झिमझिम पारेर आँसुलाई आँखाभित्रै सुकाउन खोजे नामदेङले, तरल न पर्यो, किन मान्थ्यो। नाकका दुवै छेउका खोल्सीहरूबाट बगेर ओठमाथि हुँदै तप्लक तप्लक खस्यो भुइँमा, भन्यो, लोग्ने मान्छे त ढुङ्गा, ढुङ्गाको मन हुँदैन, हृदय हुँदैन, मुटु हुँदैन, दुख्दैन, रुँदैन लोग्ने मान्छे, होइन त? यसै भन्न खोजेको होइनस्? हो, रुनु सुहाउँदैन तैँले। तिमीहरू छोरी मान्छे मात्रै भावुक, तिमीहरूको मात्रै आँसु हुन्छ, तिमीहरूले मात्रै दुःख बोक्छौ, तिमीहरू मात्रै। नबोल, आङ्दीमाले गमलङ्गै अँगालो मारी नामदेङलाई, भनी, के म तेरो दुःखमा दुःखी भएको छैन र? मैले बुझेको छैन र तँलाई? म लु भो भो अब झन् बर्र भयो नामदेङ, रुन्चे कहीँको। नामदेङको अँगालोबाट फुत्की आङ्दीमा, उसले नामदेङको आँसु पुछिदिए। कतिखेर हो, सिम भइसकेकी रहेछ आङ्दीमा पनि, अझ धेरै रौँ भएको हो त्यसलाई, छेक्यो केहीले। डरो मन गरी सोधी, के भो रम्बाको याद आयो? अँ, तैँले दिलाइस्। झ्यालदेखि बाहिर पिच्च थुकी आङ्दीमाले पछाडि सरी, फेरि ढाडस दिन मन लाग्यो, भनी, अब त्यसकै नाममा रोएरै जिन्दगी बिताउँछस् त? खुट्टा पो नपाउनु, खुट्टा भए जुत्ता त कति हो कति, उमेर बितेको छैन, एक से एक। फुफू, रिदमले फेरि बोलायो, फेरि किन मेरो ह्याट, त्यति मन खोज्न सक्दैनस्, ठ्याक्कै बाउ। नामदेङलाई सतत हेरिराखेर गयो हाङ्दीमा। नामदेङ मूर्तिवत उभिरह्यो, निकै बेरपछि मात्र त्यसले बाहिर हेऱ्यो। त्यही बेला निधारमा बिहानको बतासले चिसो स्पर्श गरिहाल्यो अनि सम्मुखै उभियो त्यही असारे फुलको बोट, पात झरिसकेको। सम्मुखै उभियो त्यही असारे फुलको बोट, चल्यास्स भयो, अहो त्यो उसको अतीत। जीवनका धेरै अर्थहरूमा त्यहीँ रमाउँथ्यो, त्यहीँ बाँच्थ्यो, त्यहीँ उत्साहित हुन्थ्यो, त्यहीँ जीवनको पल्लवित अनुप्रास मिलाउँथ्यो। हाँगा हाँगामा नाच्थे जोडी जुरेली, त्यहीँ प्राप्तिको समीपता पाउँथ्यो, लयात्मक लस्केका हुन्थे डालीहरू, त्यहीँ सम्भावनाको उचाइ छाम्थ्यो बसन्तको पालुवा, ग्रीष्मको चपक्कै तरेली र वर्षाको फक्रदो तन्मयता त्यहीँ जित्थ्यो जिन्दगी। शरदमा झर्न थालेका पातहरूमाथि शीत टप्किन्थ्यो र पोखिन्थ्यो सूर्यदयको रातो किरण, त्यहीँ रङ्गीन खुसी आँस्थ्यो। हेमन्तको अन्ततिर डाँठ डाँठमा बस्न थाल्थे मायावी कोथाहरू, त्यहीँ आह्लादित हुन्थ्यो, असारमा झपक्कै फुल्थ्यो, मन्द बतास चल्थ्यो, मसिना मसिना फुलका पत्ताहरू बैजनी रङका फुरुरु फुरुरु उड्दै खस्थे आँगनभरि। हो त्यहीँ थिए सम्भावनाहरू विजयका। आइजन दाजु, अघि नै पुगिसकेकी हुन्थे आङ्दीमा फुलका पत्ताहरू टिप्न। सिक्रे सिक्रा थिए असारेका हाँगाहरू, आकाशतिर थोतुन उध्याइरहेको जस्तो देख्यो। हाँगा हाँगा चाहर्दै नाचिरहेको एक्लो छिनबारीमालाई एक तमास भयो। उसको भावभङ्गीमा खिरिलो थिएन, भाका स्वतन्त्र थिएन, थिएन मुक्तिको लछप्प लय। एक्लोपनामा बसीभूत भयो नामदेङ, द्वारे च्यातियो छाती, दाँजा परे हृदयका खेतहरू, अनायास भन्यो त्यसले जिन्दगी। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ दमिनी भीरको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिँदैछ। कार्यक्रमबारे तपाईँका सल्लाह, सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 19 नेटवर्क, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। इमेलका लागि shrutiआई श्रुति एट युएनएन डट कम डट एनपी। हवस् त, अर्को साता दमिनी भीरको पाँचौं श्रृङ्खला लिएर आउनेछौं। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौ। शुभरात्री।